नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रूबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधनको प्रस्ताव भोलिको मन्त्री परिषद बैठकमा पेश गर्ने सरकारको तयारी, संशोधनको औचित्य पुष्टि नभएसम्म समर्थन नगर्ने एमालेको अडान।
ठूला दल सरहको सुविधा पाउनुपर्ने साना 25 दलको माग, राष्ट्रिय दल बन्न थ्रेस होल्ड राख्न नहुनेमा जोड।
आइओएममा डिन नियुक्तिपछिको विवाद समाधान गर्न त्रिवीद्वारा उच्च स्तरीय समिति गठन, डाक्टर केसीको समर्थनमा आवासीय चिकित्सकले भोलिदेखि ओपीडीमा काम नगर्ने।
म्यानमारमा अल्पसंख्यक मुस्लिम रोहिङ्ग्या समुदाय निर्मूल पार्ने अभियान मा लागेको राष्ट्रसंघको आरोप, सशस्त्र बलको कार्यवाहीमा धेरैले ज्यान गुमाएको दावी
र विश्व फुटबल वरियतामा नेपाल 5 स्थानमाथि उक्लियो।
मेरिया मोइनी व्हाइट हिमालयन इन्जिनियरिङले दुध पानी छुट्याउने मिसिन पनि बजारमा ल्याइसक्यो। खटकाउमै भो बर्बादै भो नि, दुधमा पानी मिसाउन त पाइएन नि, होइन त?
पाँडे, त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ भ्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गुन्द्रे चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 0556531 98550 63143 हो। अनि सुन बिलासे,
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
बिहेमा त धेरै रमाइलो भयो अघि।
फोटो पनि आएको छ।
अनि बच्चा कहिले नि?
बच्चा अब सेटल भएपछि मात्र
हो नि त।
हामीले परिवार नियोजनको उपयुक्त साधन सुरु गरिसक्यौँ, ताकि हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र होस्।
स्मार्ट दम्पति
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
सबको घर घर भित्र पर्छ, सबको मन मन भित्र पर्छ। नेपाल टेलिकम, नेपाल टेलिकम।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले संविधान संशोधनको प्रस्ताव भोलि बस्ने मन्त्री परिषदको बैठकमा पेश गर्ने भएको छ। आज साँझ नेकपा एमालेका नेतासँग भएको बैठकमा पनि एमाले संशोधनको विरोध गरेपछि सरकारले तत्कालै प्रस्ताव अघि बढ़ाउने निदो गरेको हो। भोलिको मन्त्री परिषद बैठकमा प्रस्ताव पेश गर्ने र त्यसपछि संसदमा दर्ता गर्ने प्रधानमन्त्रीको तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले उज्यालोलाई जानकारी दिनुभयो। परिषदको नियमित बैठक आज बस्नुपर्नेमा एमालेसँग अन्तिम छलफल गर्नकै लागि बैठक भोलिका लागि सारिएको छ। संसदमा प्रस्ताव दर्ता भइसकेपछि पनि एमालेसँग सहमति खोज्ने र एमाले सहमतिमा आउनेमा प्रधानमन्त्री आशावादी रहेको पनि उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महरा, एमालेका अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम र भीम रावल सहभागी हुनुहुन्थ्यो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको औचित्य पुष्टि नभएसम्म कुनै पनि हालतमा संविधान संशोधनमा सहमति जनाउन नसक्ने अडान दोहोर्याउनु भएको छ। एमालेको भातृ संगठन अनेरा सब्यू र युवा संघले काठमाडौँमा गरेको कार्यक्रममा उहाँले संविधान संशोधनको नाममा देश टुक्रियाउने खेल भइरहेको भन्दै नाजायज कुराका लागि सम्झौता नगर्ने बताउनुभयो। उहाँले संविधान संशोधन खोज्नेले नै औचित्य पुष्टि गर्न नसकेको बताउनुभयो।
कसले भन्यो संविधान भनेको संशोधन हुनै नसक्ने? दुईटा अतिवाद भनेर कहाँ छ अतिवाद? दुईटा
संविधान संशोधन हुनै नहुने दस्तावेज कसले भनेका छ? हामीले सधैँ भनेका छौँ संविधान भनेको एउटा गतिशील दस्तावेज हो, संशोधन हुन सक्छ आवश्यकता अनुसार अनुभवका आधारमा, देशलाई चाहिए, जनतालाई चाहिए, विकासका लागि आवश्यक परे, सामाजिक सद्भाव यी चिजहरूका लागि संविधान संशोधन हुन सक्छ किन नहुने? के का लागि गर्न खोजे अहिले त्यो भन्नुहोस् न त, के का लागि गर्न खोजे? माग गर्नेहरूले संविधान संशोधन के का लागि, कुन ठाउँमा, कस्तो संविधान, किन किन यहाँनिर नहुने, यहाँ हुनु पर्यो नि भनेर भन्न सक्नु भएन। कसैले भने सुन्नु,
एमालेले देशको स्वाभिमानप्रति प्रतिबद्ध रहेको भन्दै ओलीले एमालेलाई समावेशी र संघीयता समावेशी विरोधी र संघीयता विरोधी भनेर भ्रम फैलाउने काम भइरहेको बताउनुभयो। तर मधेसी मोर्चाका नेताले भने मधेसी नागरिकको हक हित हक अधिकार सुनिश्चित गर्न र आन्दोलनका उपलब्धि संस्थागत गर्न संविधान संशोधन गर्नुपर्ने अडान राखेका छन्। मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष हृदय त्रिपाठीले लामो आन्दोलनबाट आएको संघीयता सहितको संविधान कार्यान्वयन गर्न संशोधन हुनै पर्ने बताउनुभयो।
संविधान संशोधन केपी शर्मा ओलीजी जब प्रधानमन्त्री हुनुहुन्थ्यो कमल थापाले भनिसक्नुभयो, उहाँको मन्त्री परिषदले पारित गरेकै हो, चार बुँदे विषय संविधान संशोधन योग्य छन् भने चार बुँदे उहाँहरूले प्रस्ताव पारितै गरेको हो। त्यो चिठी अहिलेसम्म हाम्रो पार्टी हामी सबैले दिनुभएको उहाँहरूले। यो ब्याक गियर या यस्तो धक्का प्लेट गाडी भएर बुद्धि लिएर हिँडेर हुन्छ भने संहिता चन्दा पुरस्कारमा प्राप्त भएको होइन, न दान दातव्य हो। म धेरै नेताहरूको कुरा सुन्छु, मधेसमा समस्या छ, मधेसमा समस्या छ भन्नुहुन्छ। ए म सोध्न चाहन्छु, मधेसको समस्या मधेसको हो कि देशको समस्या हो? यदि देशको समस्या हो भने तपाईँ किन सोच्नुहुन्न यो विषयमा?
यस्तै नेकपा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले संविधान संशोधनको पुष्टि गरेर मात्र संशोधन गर्नुपर्ने भन्दै अहिलेका प्रदेश टुक्रियाएर समस्या समाधान नहुने भएकाले मधेस केन्द्रित दलले पनि केही लचकता अपनाउनु पर्ने धारणा राख्नुभयो।
त्यो संशोधनको आवश्यकता छ, तर संशोधन कहाँ गर्ने, कुन एजेन्डामा गर्ने, कुन विषयमा गर्ने भन्ने कुरा त क्लियर हुनु पर्यो नि। यो कुरा अहिले क्लियर छैन, यो बजारी हल्ला छ, मलाई पनि थाहा छ यो बजारी हल्ला। त्यसको ग्यारेन्टी नभएसम्म संविधान कसरी संशोधन हुन्छ, सहमति कसरी हुन्छ? मैले सुन्दैछु पाँच नम्बर प्रदेशको पहाडी जिल्ला र मधेसका जिल्ला छुट्याइँदैछ भन्ने कुरामा बढी केन्द्रित भएको छ भन्ने हल्ला सुन्दैछु है। पार्टी नै खोल्ने क्षेत्रीय पार्टी राष्ट्रिय रूपमा चाहिँ अरूसित चाहिँ राष्ट्रिय चिन्तनको माग गर्ने कहाँ जानुभयो हृदयजी? विवाद भएको ठाउँमा विवाद समाधान नगर्ने, अनि विवाद नभएको ठाउँमा लर विवाद हालिदियो भने भैँको टिप्चु भन्दा खोल्तीको पनि जान्छ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि नै संविधान संशोधन आवश्यक भएको भन्दै जायज माग पूरा गर्न सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो।
हाम्रै नेतृत्वमा हाम्रै संलग्नतामा जुन जारी गरेको संविधान के हामीहरूले चाहिँ अब टुलु टुलु हेरेर त्यसै चाहिँ यो चाहिँ मृत्युवरण गरेको चाहिँ हेर्नु पर्यो भने के त्यसले चाहिँ राम्रो रिजल्ट दिन्छ त? यो चाहिँ यसलाई चाहिँ संशोधन गर्नु परेको खण्डमा त्यसलाई चाहिँ संशोधन गरेर अगाडि बढ्नु नै यो चाहिँ बुद्धिमत्तापूर्वक हुन्छ भन्ने हामीलाई चाहिँ लागेको चाहिँ छ।
यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव र संघीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले पनि एमाले अडान नफेरेमा देश संकटमा जाने र संविधान असफल हुने भएकाले संविधान संशोधनको लागि सहयोग गर्न आग्रह गर्नुभयो।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मधेसको माग सम्बोधन नभई चुनाव हुन नसक्ने भएकाले एमाले संविधान संशोधन हुन नदिने अडान राख्नु अतिवाद भएको बताएको छ। पार्टी एकीकरण पछिको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै राप्रपा अध्यक्ष कमल थापाले संविधान संशोधन प्रक्रियालाई राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्नेमा जोड़ दिनुभएको हो। एकीकरण पश्चात पार्टी राप्रपा अग्रणी प्रजातान्त्रिक शक्तिका रूपमा उभिएको भन्दै उहाँले मधेस समस्याको समाधान, संविधान संशोधन र कार्यान्वयनमा राप्रपाले रचनात्मक भूमिका खेल्ने बताउनुभयो। यस्तै एकीकरण अघि दुई पार्टी बीचका फरक मतहरू वार्ताको माध्यमबाट समाधान गर्ने तथा मतभिन्नतालाई आगामी महाधिवेशनबाट निराकरण गर्ने राप्रपाले जनाएको छ।
व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने 25 साना दलले ठूला दल सरहको सुविधा माग गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउँदै साना दलका नेताहरूले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई समान सेवा सुविधा हुनुपर्ने माग गरेका हुन्। 30 दल सबै उस्तै भएकाले सुविधामा भेदभाव गर्न नहुने माग गरिएको समाजवादी जनता पार्टीका नेता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो। यस्तै साना दलले राष्ट्रिय दल बन्नका लागि चाहिने मतको सीमा अर्थात् थ्रेस्ट होल्ड नराख्न माग गरेका छन्। संविधानमा नभएको थ्रेस्ट होल्डको कुरा ल्याउन खोज्नु गलत भएको साना दलको दावी छ। ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले यस विषयमा अरू दलसँग छलफल गर्ने बताउनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
राप्ती इन्जिनियरिङ कलेज घुराई गाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्य पश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2073-74 को लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घुराई गाङ, फोन 082562601, मोबाइल 98578539, 98578316684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तर्फ केही सिट बाँकी रहेकाले एसएलसी उत्तीर्ण विद्यार्थीहरूले छिट्टै सम्पर्क गर्नुहोला।
बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू 10 बजेदेखि 5 बजेसम्म सञ्चालन गर्ने बारे अत्यन्त जरुरी सूचना। स्वास्थ्य मन्त्रालय अन्तर्गतका केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उप क्षेत्रीय अस्पताल, अञ्चल अस्पताल, जिल्ला अस्पताल, शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूले सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन नियम अनुसार बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म र याद राखौ कार्तिक 15 देखि माघ 15 गतेसम्म चाहिँ 4 बजेसम्म बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गरी नागरिकहरूलाई सुलभ र सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नु गराउनु हुन निर्देश गरिएको छ। यसरी सेवाहरू प्रदान गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरूलाई यसै सूचनाबाट जानकारी गराइन्छ। बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियम अनुसार बिहान 10 बजेदेखि 5 बजेसम्म नियमित रूपमा सञ्चालन भए नभएको सम्बन्धमा आफू अन्तर्गत प्रभावकारी अनुगमन गरी स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउनु हुन सबै क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय र आम नागरिकहरूलाई यसै सूचनाबाट हार्दिक अनुरोध गरिन्छ। नेपाल सरकार, स्वास्थ्य मन्त्रालय।
भूकम्प प्रभावित जिल्लाका स्थानीय विकास अधिकारीहरूको लागि अत्यन्त जरुरी सूचना।
निजी आवास पुननिर्माणको क्रममा काठमाडौँ उपत्यकाका 3 जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका भूकम्प पीडित लाभग्राहीहरूसँग अनुदान सम्झौता भई प्रथम किस्ता भुक्तानी गर्ने कार्य भइरहेको सन्दर्भमा 2073 मङ्सिर 15 गते भित्र अनुदान सम्झौता सम्पन्न गरी मङ्सिर 30 गते भित्र प्रथम किस्ता रकम लाभग्राहीहरूलाई भुक्तानी गर्ने कार्यहरू सम्पन्न गर्न अनुरोध छ।
साथै भूकम्प अति प्रभावित 14 जिल्ला गोर्खा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, मकवानपुर, भक्तपुर, काठमाडौँ र ललितपुरमा ग्रामीण सामुदायिक पूर्वाधारका संरचनाहरू पुननिर्माण गर्न तथा निजी आवास पुननिर्माणका कार्यहरूलाई तीव्रता दिन पुननिर्माण सामुदायिक समितिहरूको पुस 15/2073 भित्र गठन गर्न यसै सूचना मार्फत अनुरोध गरिन्छ।
भूकम्प अति प्रभावित 11 जिल्लाहरू गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा र मकवानपुरमा अनुदान सम्झौता गर्न बाँकी रहेका तर प्रक्रिया पुगेको भूकम्प पीडित लाभग्राहीहरूसँग चाँडै अनुदान सम्झौता गरी सम्झौता भइसकेका सबै लाभग्राहीहरूलाई प्रथम किस्ता रकम भुक्तानी दिने कार्य 2073 मङ्सिर 20 भित्र सम्पन्न गर्न अनुरोध छ।
भूकम्प प्रभावित 17 जिल्ला सङ्खुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, खोटाङ, चितवन, कास्की, तनहुँ, बागलुङ, पर्वत, म्याग्दी, नवलपरासी, अर्घाखाँसी, पाल्पा, स्याङ्जा, गुल्मी र लमजुङको हकमा भूकम्प पीडित लाभग्राही भेरिफिकेसन लिस्ट डिजिटल राखी माग गरिएकोमा हालसम्म पनि उक्त सूची प्राप्त हुन नसकेकोले 2073 मङ्सिर 20 गते भित्रमा सो सूची यस आयोजना कार्यान्वयन एकाईलाई उपलब्ध गराउन सूचित गरिन्छ।
केन्द्रीय आयोजना कार्यान्वयन एकाई, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, चाकुपाट, ललितपुर।
बिहेमा त धेरै रमाइलो भयो अघि।
फोटो पनि आएको छ।
अनि बच्चा कहिले नि?
बच्चा अब सेटल भएपछि मात्र
हो नि त।
हामीले परिवार नियोजनको उपयुक्त साधन सुरु गरिसक्यौँ ताकि हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र होस्।
स्मार्ट दम्पति,
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संविधान संशोधनको प्रस्ताव भोलिको मन्त्री परिषदको बैठकमा पेश गर्ने सरकारको तयारी, संविधान संशोधन गर्नुको औचित्य पुष्टि नभएसम्म समर्थन नगर्ने एमालेको अडान, ठूला दल सरहको सुविधा पाउनुपर्ने साना 25 दलको माग लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। 12 दिनदेखि अनशनमा रहेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। उपचारमा संलग्न डाक्टर दिव्यासिंह शाहका अनुसार केसीको शरीरमा सेतो रक्त कणको कमी हुन थालेको छ भने मासु बाउडिने, रिगण्टा लाग्ने, मुटुको धड्कन अनियमित हुने गरेको छ। यसैबीच त्रिवी शिक्षण अस्पतालका आवासीय चिकित्सकले भोलिदेखि बहिरंग सेवामा काम नगर्ने भएका छन्। नेशनल रेसिडेन्ट डाक्टर एसोसिएशनले 12 दिनदेखि आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै ओपीडीमा काम नगर्ने जनाएको हो।
त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीन नियुक्तिपछिको विवाद समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ। डीन नियुक्तिको विवाद समाधान गर्न त्रिभुवन विश्वविद्यालयले आईओएमका पूर्व डीन रमेशकान्त अधिकारीको संयोजकत्वमा 7 सदस्यीय समिति गठन गरेको हो।
व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले रोजगारीका लागि मलेसिया जाने नेपालीमाथि भइरहेको ठगी रोक्न तथा छानबिन गरी कार्यवाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकले नेपाली कामदारसँग इमिग्रेसन, सेक्युरिटी क्लियरेन्स, वान स्टप सेन्टर लगायतका नाममा भइरहेको ठगीलाई कूटनीतिक पहलबाट रोक्न पनि निर्देशन दिएको हो। समितिका सभापति प्रभु शाहको अध्यक्षतामा बसेको बैठकले मलेसियाको सरकारसँग कूटनीतिक वार्ता र सम्वाद गरी नेपालीले भोगिरहेका समस्या हटाउन तथा ठगीमा संलग्नमाथि कार्यवाही गर्न परराष्ट्र तथा गृह मन्त्रालयलाई निर्देशन दिएको हो। यसैबीच श्रम समितिले मलेसियामा सुरक्षा गार्डमा कामदार पठाउन अनुमति पाएका र मंगसिर 6 गतेसम्म मुद्दा परेका मेन पावर कम्पनीलाई कामदार पठाउन रोक लगाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ।
चालू आर्थिक वर्षमा सरकारले देशैभर क्रसर उद्योग सञ्चालन गर्न अनुमति दिएको छैन। गएको आर्थिक वर्षको असार मसान्तबाट क्रसर उद्योगको सञ्चालनको म्याद सकिए पनि मकवानपुरका 1 दर्जन क्रसर उद्योग नवीकरण बिना नै सञ्चालनमा छन्। मकवानपुरबाट उज्यालो सहकर्मी हरि हुमा गाईको रिपोर्ट।
मकवानपुरमा रहेका 48 क्रसर उद्योग मध्ये 1 दर्जन क्रसर उद्योगहरू 4 महिनादेखि नवीकरण बिना नै सञ्चालनमा रहेका छन्। चालू आर्थिक वर्षको साउनदेखि मापदण्ड विपरीत रहेका क्रसर उद्योगहरू सञ्चालन गर्नका लागि सरकारले अनुमति दिएको छैन। तैपनि ती उद्योगहरू सञ्चालन भइरहेका छन्। घरेलु तथा साना उद्योग कार्य मकवानपुरका प्रमुख घरेलु अधिकृत पुष्कर भट्टराई,
कुनै पनि क्रसर उद्योगहरूको अहिले नवीकरण भएका छैनन्। उद्योग सञ्चालन गर्नका लागि उद्योग त नवीकरण त हुनु पर्यो नि। नवीकरण नै नभए पछाडि त त्यो उद्योगको भ्यालिडिटी नहुनु पर्ने हो। यो चाहिँ आम बुझाइ, कमन सेन्सबाट पनि त्यो कुरो त बुझिनै हालिन्छ।
क्रसर उद्योगहरू निरन्तर सञ्चालन हुँदा पनि यसको अनुगमन गर्ने निकाय भने आँखा चिम्लिएर बसेको छ। अनुगमन गर्ने दरबन्दी कम भएका कारण अनुगमन गर्न नसकिएको मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त बताउनुहुन्छ।
प्रशासनको पनि एउटा जनशक्ति दरबन्दी अनुरूपको जनशक्ति नभएको, अनुगमनको कार्यलाई प्राथमिकतामा राख्न नसकिएको, हरेक क्षेत्रको अनुगमनलाई प्रखर रूपमा लैजान नसकिएको कुरा सत्य नै हो।
सरकारले देशैभरिका क्रसर उद्योगलाई मापदण्ड अनुसार सञ्चालन गर्नका लागि 2071 साल भदौ 16 गते र माघ 2 गतेको निर्णय अनुसार राजमार्गबाट कम्तीमा 500 मिटर, नदी खोलाबाट कम्तीमा 500 मिटर, विद्युतको हाइटेन्सन लाइनबाट 100 मिटर, वन, धार्मिक क्षेत्र, सुरक्षा निकाय, शिक्षण संस्था, बस्ती क्षेत्र, स्वास्थ्य संस्थाबाट 2 किलोमिटर टाढा हुनुपर्ने मापदण्ड बनाएको छ। यो मापदण्ड अनुसार मकवानपुरका 48 नै क्रसर उद्योगहरू पर्दैनन्। मापदण्ड विपरीत परेकाले पनि सरकारले नवीकरण गर्न नदिएकाले उद्योगहरू नवीकरण नभएका हुन्। नवीकरण नभएका क्रसर उद्योगलाई गएको वर्षदेखि नै कच्चा पदार्थ जीविसले उत्खनन गरेर दिँदै आएको छ। यस वर्ष पनि उत्खनन गरेर नवीकरण नभएका क्रसर उद्योगलाई कच्चा पदार्थ ग्राभेल दिने तयारी अनुसार काम भइरहेको छ। तर क्रसर उद्योग बन्द गर्ने र खोल्ने जिम्मेवारी आफूहरूको नभइकन उद्योग मन्त्रालयको भएको जिल्ला विकास समिति मकवानपुरका स्थानीय विकास अधिकारी नारायण प्रसाद मैनाले बताउनुहुन्छ।
कानुन गर्ने निकाय चाहिँ यो उद्योग मन्त्रालय हो। कसर उद्योग चाहिँ दर्ता गर्ने अथवा दर्ता खारेज गर्ने, नवीकरण गर्ने नगर्ने चाहिँ यो जीविशेषको उसमा पर्दैन, कार्यक्षेत्रभित्र पर्दैन। यो चाहिँ उद्योग मन्त्रालयको कार्यक्षेत्रको विषय हो।
यहाँ रहेका क्रसर उद्योगहरूलाई धेरैवटा मापदण्ड बनाएर कडा नियम बनाएर कर्मचारी तन्त्रले पैसा असुल्ने गरेको क्रसर व्यवसायीको आरोप छ। फितलो नियम हुँदा पैसा नपाइने भएपछि नियम कडा बनाउने अनि पैसा असुल्ने प्रवृत्ति कर्मचारी तन्त्रमा निकै बढेको र त्यसको मारमा आफूहरू परेको क्रसर व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजाराम कार्की बताउनुहुन्छ।
वातावरणको नाममा जोडेर यो नभई नहुने उज्यालो भएदेखि अँध्यारो भएसम्म चाहिने चाहिँ ढुङ्गा गिटी बालुवालाई पटक पटक झम्टिनु चाहिँ यो अचम्मको कुरो छ। यो नवीकरण नगर्दाखेरि चाहिँ यो चाहिँ सबैलाई पैसा खान सजिलो हुन्छ भनेर चाहिँ यसलाई चाहिँ ब्युरोक्रेटले नगरिदिए हो कि जस्तो लाग्छ मलाई।
ढुङ्गा गिटी र बालुवाको उत्पादन नहुँदा यहाँका विकास निर्माणका कामहरू प्रभावित हुने भन्दै क्रसर उद्योगहरू जिल्ला स्तरमा सञ्चालनमा छन्। तर यहाँका धेरै क्रसर उद्योगले उत्पादन गरेका सामग्री बाहिरी जिल्लामा निकासी हुँदै आएका छन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नाइम विशेष तयारी कक्षामा आफ्नो सिट आजै सुनिश्चित गर्नुहोस्।
लोकसेवा तर्फ उपसचिव, सहसचिव, शाखा अधिकृत, नासु र खरिदार। शिक्षा सेवा तर्फ विद्यालय निरीक्षक, मावि, निमावि, प्रावि तर्फका तयारी कक्षाहरू बिहान, दिउँसो तथा बेलुका सबै सिफ्टमा धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू:
विशेष छात्रवृत्तिको व्यवस्था,
ग्रुपमा भर्ना हुन आउनेहरूलाई विशेष छुटको व्यवस्था,
अन्तर्राष्ट्रिय मापदण्डको स्मार्ट कक्ष र लोकसेवा छात्रावासको व्यवस्था,
लोकसेवा विज्ञ तथा सम्बन्धित क्षेत्रका प्रतिष्ठित प्रशिक्षकद्वारा पढाइने।
सम्पर्क नाइम नेपाल, पुतली सडक, न्यू प्लाजा, काठमाडौँ।
सम्पर्क नम्बर 4429329, 4429329 र 98510-12875।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 4428242, 4428242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकैसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बझाङमा 112 जना बाल बालिकामा कड़ा शीघ्र कुपोषण देखिएको छ। शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम मार्फत कुपोषण स्थिति जाँच गरिएकोमा 112 जना बाल बालिकामा कड़ा खालको कुपोषण भेटिएको उपचारमा संलग्न डाक्टर सुनिल गजुरेलले बताउनुभयो। यस्तै 298 जना बाल बालिकामा मध्यम शीघ्र कुपोषण भेटिएको र 2386 जनामा सामान्य शीघ्र कुपोषण रहेको पाइएको छ।
तेह्रथुमका 21 गाविस कार्यालयले सचिवलाई मोटरसाइकल दिने भएको छ। कार्यालय आउजाउ गर्न सहज बनाउने उद्देश्यले गाविस सचिवका लागि मोटरसाइकल खरिद गरिएको हो। गाउँ परिषदबाट सर्वदलीय सर्वपक्षीय सहमतिले विनियोजन गरेको बजेटले मोटरसाइकल किनिएको वाकु गाविस सचिव इन्द्रकुमार राईले जानकारी दिनुभयो।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा 3 महिनादेखि कार्यकारी अधिकृत नहुँदा विकास निर्माणका काम अलपत्र परेका छन्। रिक्त दरबन्दीमा पदपूर्ति नहुँदा प्रशासनिक तथा विकास निर्माणका काम अवरूद्ध भएको हो। कर्मचारी तत्काल नियुक्तिका लागि संघीय तथा स्थानीय विकास मन्त्रालयमा पटक पटक जानकारी गराए पनि सुनवाई नभएको नगरपालिकाले जनाएको छ।
सुदूरपश्चिममा यो वर्ष वर्षे खाद्य बालीको उत्पादन बढ़ने भएको छ। गत वर्षको तुलनामा यो वर्ष क्षेत्रभरि 177,560 हेक्टर जमीनमा धान खेती गरिएको र 6,86,476 मेट्रिक टन उत्पादन भएको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ। यो गत वर्षको भन्दा 8% बढ़ी रहेको निर्देशनालयका प्राविधिक सहायक सुशील कुमार शर्माले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
भारतीय योग गुरु रामदेवले नेपालका 10,000 जनालाई रोजगारी दिने भनेको खबर हिजोको नेपाल दर्पणमा सुनेर नवीन चापागाई फेसबुकमा लेख्नुहुन्छ। बाबा रामदेव नेपाल आएका बेला कपाल भाँती सिकाउँदै 2-4 शिष्य औषधि बेचेर जालान भनेको त अरू पनि धेरै कुरा पो गर्लान जस्तो छ।
डाक्टर गोविन्द केसीको माग पूरा गर्न आयोएमको डिन नियुक्ति सम्बन्धी विवाद समाधानका लागि समिति गठन भएकोमा यज्ञ सापकोटाले ट्वीट गर्नुभएको छ। निकास निकाल्नुपर्ने बेलामा समिति गठन हुन्छ अनि कसरी कार्यान्वयन हुन्छ?
फरक प्रसंगमा सूर्य च्याम्पियनले ट्वीट गर्नुभएको छ, हजारौं नागरिकसँग लाखौं भारू छ तर सरकारले यसप्रति खासै काम गरेको छैन। के नागरिकसँग भएको भारू व्यवस्थापन गर्ने काम सरकारको होइन र?
रामेछापको थामी गाउँमा धारामा पानी आएपछि स्थानीय बासिन्दा खुसी भएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा मुकुन्द पौड्यालले लेख्नु भएको छ। नागरिकलाई पानी पिउन समस्या छ, सरकार चाहिँ सांसदको सुविधा बढाउन उद्दत छ के भन्ने।
अनि सर्लाहीका ध्रुव प्रसाद प्रसाई हाम्रो आइभीआरमा भन्नुहुन्छ,
सभासदहरू नेताहरू जहिले पनि हामी देशका जनताहरू सुखी सम्पन्न भएपछि मात्रै भत्ता बढाउँछु भन्थे, अहिले देशका जनताहरू गाँसमा बाँस भर बसेका छन्, टहरमा बसेका छन्, अहिले भत्ता किन बढाइराखे होला? होइन हो, यो नेपालमा अरू देशका महत्वपूर्ण काम गर्नु पर्दा चाहिँ यी नेताहरू दसतिर मुख फर्काएर काम बनाउँदैनन्, अनि एउटा भत्ता बढाउने काममा चाहिँ नेताहरू सबैको सहमति, यही हो चाल, यही तरिकाले देश चल्छ। देशमा महिनाको 6-7 करोड चाहिँ एउटा नेतालाई मात्र लाग्छ भने अब संघीयता चाहिँ कसरी चल्छ?
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र टंक ढकाल। नेपाल दर्पणमा अब विदेशको खबर। म्यानमारले अल्पसंख्यक मुस्लिम रोहिंग्या समुदाय निर्मूल पार्ने अभियानमा लागेको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघीय शरणार्थी नियोगका जोन मिकिसिकले म्यानमारको राखिन क्षेत्रबाट रोहिंग्या समुदायलाई निर्मूल पार्न सशस्त्र बल खटाएको आरोप लगाउनु भएको हो। सशस्त्र बलको कार्यवाहीमा अहिलेसम्म धेरैजनाले ज्यान गुमाएको तथा धेरै मानिस छिमेकी बंगलादेशमा शरण लिन पुगेको बीबीसीले जनाएको छ। म्यानमार सरकारले भने समाचारको खण्डन गरेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। झापाको सुरुङ्गामा चलिरहेको सहारा सुरुङ्गा गोल्ड कप फुटबलको उपाधिका लागि रूपन्देही 11 र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्ने भएका छन्। सेमी फाइनलमा आज रूपन्देहीले मनाङ मर्स्याङदी क्लबलाई टाइब्रेकरमा 4-3 हराउँदै उपाधि यात्रा कायमै राखेको हो। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। फाइनल खेल शनिबार हुनेछ।
विश्व फुटबल वरियतामा नेपाल 5 स्थानमा लिएको छ। विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल 5 स्थानमाथि उक्लँदै 181 स्थानमा पुगेको हो। पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएको नेपाली फुटबल टोलीले एक हप्ता अघि मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको थियो। दक्षिण एसियामा भने नेपाल 5 स्थानमा छ, 137 स्थानमा रहेको भारत पहिलो स्थानमा छ भने अफगानिस्तान दोस्रो, मालदिव्स तेस्रो तथा भूटान चौथो स्थानमा छन्। यस्तै बंगलादेश 6, श्रीलंका 7 र पाकिस्तान पुछारमा छ। विश्व वरियतामा भने अर्जेन्टिना पहिलो स्थानमा कायमै छ, यस्तै ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ। जर्मनी तेस्रो, चिली चौथो, बेल्जियम 5 तथा कोलम्बिया 6 स्थानमा रहेका छन्।
र अस्ट्रेलियासँगको तेस्रो टेस्टको पहिलो पालीमा दक्षिण अफ्रिकाले 259 रन बनाएको छ। टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले 9 विकेटको क्षतिमा 250 रन बनाएर पहिलो पालीको समाप्तिको घोषणा गरेको हो। दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसले 118 र एलस्टर कुकले 40 रन बनाउनु बाहेक अरू ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। अस्ट्रेलियाका जोस हजलेउडले 4 विकेट लिए। आजै पहिलो पाली थालेको अस्ट्रेलियाले 14 रन बनाएको छ। दक्षिण अफ्रिकाले यसअघि 2 टेस्ट जितेको थियो। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधनको प्रस्ताव भोलिको मन्त्री परिषद बैठकमा पेश गर्ने सरकारको तयारी, संशोधनको औचित्य पुष्टि नभएसम्म समर्थन नगर्ने एमालेको अडान,
ठूला दल सरहको सुविधा पाउनुपर्ने साना 25 दलको माग, राष्ट्रिय दल बन्न थ्रेसहोल्ड राख्न नहुनेमा जोड,
आईओएममा डीन नियुक्ति पछिको विवाद समाधान गर्न त्रिवीद्वारा उच्च स्तरीय समिति गठन, डाक्टर केसीको समर्थनमा आवासीय चिकित्सकले भोलिदेखि ओपीडीमा काम नगर्ने,
म्यानमार अल्पसंख्यक मुस्लिम रोहिंग्या समुदाय निर्मूल पार्ने अभियानमा लागेको राष्ट्रसंघको आरोप, सशस्त्र बलको कार्यवाहीमा धेरैले ज्यान गुमाएको दावी,
र विश्व फुटबल वरियतामा नेपाल 5 स्थानमाथि उक्लियो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि बिदा हुन्छौ। नमस्कार।